الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين وقال رسول الله صلى الله تعالى عليه وسلم يا أبا هريرة اتق المحارم تكن أعبد الناس أو كما قال عليه الصلاة والسلام انسان کی بلکہ جو مومن ہوتا ہے اس کے دو پہلو ہوتے ہیں. ایک پہلو یہ ہوتا ہے کہ ان اعمال کو وہ اختیار کرتا ہے جس سے اللہ تعالی خوش ہوتے ہیں, اور ایک پہلو یہ ہوتا ہے کہ وہ کام کرتا ہے جس سے اللہ تعالی ناراض ہوتے ہیں. اور جب آدمی اللہ تعالیٰ کو راضی کرنے والے اعمال کرتا ہے تو اللہ تعالیٰ اس بندے کے دل کو خوشی سے بھر دیتے ہیں, پھر وہ اسباب سے خوشی حاصل نہیں کرتا, اس کا ڈائریکٹ براہ راست خوشی کا تعلق اللہ تعالیٰ کی ذات سے ہو جاتا ہے. کیونکہ اللہ تعالیٰ فرماتے ہیں فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَةً, ہم ضرور بضرور ایسے لوگوں کو حیات طیبہ عطا فرمائیں گے. پر لطف, حضرت حکیم الامت رحمت اللہ علیہ نے اس کا ترجمہ فرمایا ہے کہ پر لطف زندگی عطا فرمائیں گے, اور پر لطف یعنی لطف سے بھری ہوئی زندگی, مزے سے بھری ہوئی زندگی, موجوں سے بھری ہوئی زندگی. یہ اسی وقت ممکن ہے کہ جب انسان کا قلب جو ہے وہ خوشی سے بھرا ہوتا ہے. اگر قلب میں خوشی نہیں ہوگی تو انسان کی زندگی بے کیف ہوتی ہے, پریشان رہتا ہے, ٹینشن میں رہتا ہے, ڈپریشن میں رہتا ہے, اور خودکشی کے خیالات آتے ہیں اس کو. اور اگر قلب کے اندر خوشی ہوتی ہے تو ایک بزرگ فرماتے ہیں دل گلستاں تھا تو ہر شے سے ٹپکتی تھی بہار, اس کو ہر وقت ہر طرف اس کو بہار ہی بہار نظر آتی ہے, کیونکہ خالق بہار سے اس کا تعلق ہو جاتا ہے تو اللہ تعالیٰ اس کو ہر طرف خوشی ہی خوشی دکھاتے ہیں. اس کو دل گلستاں تھا تو ہر شے سے ٹپکتی تھی بہار, دل بیاباں ہو گیا عالم بیاباں ہو گیا. تو اس سے پتہ چلتا ہے کہ دل کی کتنی قیمت ہے. دل انسان کا کیونکہ جسم کا بادشاہ ہے, اگر بادشاہ سے ہی رہتا ہے تو تمام رعایا سے ہی رہتی ہیں. تو اس سے پتہ چلتا ہے کہ دل ہمیں کس قدر اس پہ محنت کر کے اس کو دل بنانا ہے. دل تو ہے لیکن حقیقی دل نہیں ہے ہمارے اندر. اہل دل آکس, میرے شیخ رحمۃ اللہ علیہ فرماتے تھے کہ اہل دل جو ہوتے ہیں ان کو اہل دل کیوں کہا جاتا ہے, اللہ والے ہیں, اہل دل ہیں, دل والے ہیں یہ, دل والے ہیں یہ. حالانکہ بلی کے پاس بھی دل ہوتا ہے, کتے کے پاس بھی دل ہوتا ہے, لیکن اس کو اہل دل نہیں کہا جاتا. صرف اللہ والوں کو اہل دل کے لقب سے پکارا جاتا ہے. اس کی وجہ کیا ہے؟ میرے شیخ رحمۃ اللہ علیہ فرماتے ہیں اپنے ایک فارسی شعر میں کہ اہل دل آکس کے حق را دل دہد, اہل دل آکس کے حق را دل دہد, دل دہد اورا کے دل را می دہد. اہل اللہ جو ہوتے ہیں وہ اپنے قلب کو اپنے دل کو اللہ تعالیٰ پہ فدا کرتے رہتے ہیں. جس اللہ نے دل کو پیدا کیا ہے اسی اللہ پہ اپنے دل کو فدا کرتے ہیں. تو خالی دل فدا نہیں کرتے, دل کے اندر جتنی بھی چیزیں ہوتی ہیں وہ سب کو اللہ پہ فدا کرتے ہیں. صرف مظروف کو نہیں, ظرف کو نہیں, مظروف, اس کے اندر جو چیزیں ہوتی ہیں وہ بھی اللہ پہ فدا کرتے رہتے ہیں. بہت گو ول ولے دل کے ہمیں مجبور کرتے ہیں. خواجہ صاحب رحمۃ اللہ علیہ فرماتے ہیں بہت گو ول ولے دل کے ہمیں مجبور کرتے ہیں, تیری خاطر یہ خون آرزو منظور کرتے ہیں. یہ تو دیکھیں کہ کس کی خاطر ہم دل کے اندر جو ہماری خواہشات ہیں جو اللہ کی نافرمانی کی طرف ہمیں ابھار رہی ہیں, ان خواہشات کو انسان جو ہے ان کا خون کر دیتا ہے. اللہ کی رضا کے لیے, اللہ کو خوش کرنے کے لیے, اللہ تعالیٰ کی خوشنودی حاصل کرنے کے لیے اور اللہ تعالیٰ کی رضا حاصل کرنے کے لیے آدمی اپنے دل کا جائزہ لیتا رہتا ہے. اس دل میں جو جو بھی اللہ تعالیٰ کی خلاف باتیں پیدا ہوتی ہیں ان کا خون کرتا رہتا ہے وہ. تو یہ جب ہمارے دل کے اندر یہ حوصلہ پیدا ہو جائے گا اور ہمیں یہ اللہ توفیق عطا فرمائیں گے کہ ہر وقت ہم نے اپنے دل کی نگہبانی کرتے رہنا ہے. اہل اللہ مشغلہ اہل دل کا ہے اختر, باغ ایمان کی باغبانی ہے. ہر وقت وہ اپنے دل کے اندر جو ہے اللہ کی محبت کی باغبانی اس میں لگے رہتے ہیں, اس میں مصروف رہتے ہیں. ایک انسان ہے کہ وہ اپنے گارڈن کو سجاتا رہتا ہے. انگریزوں کو دیکھیں گے صبح اٹھتے ہیں چڈا پہنا ہوتا ہے, واٹر پائپ لیا ہوتا ہے, پورے گارڈن میں پانی دیتے رہتے ہیں. وہ ان کو دیکھا دیکھی ہے, وہ مسلمان بھی ایسے کرنے لگے ہیں, سمجھے کہ بڑی ترقی ہوگی, ہم بڑے جو ہیں وہ اپ ٹو ڈیٹ ہو گئے ہیں اور بڑا اچھا تہذیب اور اچھی اچھی عادتیں ہم نے ان سے سیکھی ہیں. یہ کیا چیز ہے, یہ کون سی ترقی ہے؟ کہتے ہیں کہ اگر ہم ویسٹرن لائف اسٹائل کو اپنائیں گے تو ہم ترقی کریں گے. ترقی کی حقیقت کیا ہے؟ تھانوی رحمتہ اللہ علیہ فرماتے ہیں کہ ایک شخص ہے وہ اپنے گھر کے اندر رہتا ہے, گھر سے ترقی کر کے چھت پہ چلا جاتا ہے, وہ تو سمجھتا ہے کہ میں ترقی کر لی ہے. اور اگر چھت سے وہ اپنے آپ کو گرا دے تو یہ کیا ہے, ترقی کے جو حدود ہیں اس سے تجاوز کر گیا ہے وہ. تو ہر انسان کی جو ترقی ہوتی ہے ہمارے معاشرے کے اندر اس کے حدود ہوتے ہیں, اس حدود کے اندر رہ کر ہم ترقی کریں. ہم تو کچھ ایسی باتیں ہیں کہ جو اللہ تعالیٰ نے ہمارے لیے مقرر کی ہیں, اس حدود کے اندر رہ کر ہم جو ہے ترقی کریں لیکن اس کو پار نہیں کریں. اگر پار کریں گے تو جو ہمارا مقصد ہے پیدا ہونے کا اس مقصد سے ہم تجاوز کر جائیں گے. اور اللہ نے فرمایا کہ مقصد تمہارا پیدا ہونے کا یہی ہے کہ تم ہماری بندگی کرتے رہو, ہمیں ہماری معرفت حاصل کرو. وما خلقت الجن والانس الا ليعبدون اي الا ليعرفون, اللہ تعالیٰ کی معرفت, اللہ کی پہچان حاصل کرنے کے لیے. آدمی کتنی پہچان حاصل کرتا ہے دنیا کے اندر رہ کر, جتنی پہچان جتنی معرفت اللہ کی حاصل ہوگی تو اتنی ہی اللہ تعالیٰ کی یہ مدد آئے گی انسان کی قبر میں. جیسی معرفت حاصل ہوگی, میرے شیخ رحمتہ اللہ نے فرمایا کہ ایک مولانا رومی رحمۃ اللہ نے ایک قصہ لکھا ہے, اچانک یاد آیا. فرمایا کہ کچھ چور تھے, وہ منصوبہ بنا رہے تھے شاہی محل میں چوری کرنے کا. تو اس میں پانچ چھ چور تھے, لمبا قصہ ہے لیکن جو اصل مقصد ہے اس کی طرف میں آنا چاہتا ہوں کہ پانچ چھ چور تھے, سب کے اندر الگ الگ صلاحیتیں تھیں. کسی کے اندر یہ صلاحیت تھی کہ بھائی میں بڑی سے بڑی بلند دیوار جو ہے وہ پھلانگ سکتا ہوں. کسی نے کہا کہ میرے کانوں میں ایسی یعنی مجھے ایسی پہچان ہے کہ میں کتے کی جو زبان ہے وہ سمجھ لیتا ہوں. کسی نے کہا کہ میں جو ہے بڑی سے بڑی جو دیوار ہے اس کو توڑ دیتا ہوں میں. کسی نے کہا کہ بھائی میں جس کو رات کو پہچان لیتا ہوں اس کو دل کے اجالے میں اس کو پہچان لیتا ہوں میں. تو سب نے کہا کہ بھائی یہ تو اچھے اچھے آتے ہیں. تو اتفاق سے بادشاہ کا وہاں سے گزر ہوا, بادشاہ نے دیکھا کہ کچھ لوگ کھڑے ہیں یہاں پہ, اس کو شک ہوا کہ کہیں چور ہیں یہ. بادشاہ بھی ساتھ چلا گیا سادہ لباس میں, تو پوچھا کہ تم کون ہو؟ کہا کہ میں بھی تم جیسا ہوں ایک, مجھے بھی شامل کر لو. اس نے کہا کہ ہماری تو یہ صلاحیت ہے, ہمارے اندر یہ قابلیت ہے کہ جو ہماری مدد کریں گی. تمہارے اندر کون سی قابلیت ہے ہمیں بتاؤ تو صحیح. تو بادشاہ نے کہا کہ میرے اندر یہ قابلیت ہے کہ میں جب اپنی داڑھی ہلا دیتا ہوں تو بڑے سے بڑا مجرم پھانسی کا جو ہوتا ہے اس کو خلاصی مل جاتی ہے. تو سارے چور جو ہیں واہ واہ کرنے لگے کہ ارے زبردست, ہمارا جو بہت ہی زیادہ ایسا دن آئے گا کہ ہم بالکل ہی پھانسی کے پھندے پہ اگر ہوئے تو ہمارا تو یہ بڑا بڑا کارا یعنی کام آئے گا, تم تو ہمارے چوروں کے سردار ہو. بہرحال تو یہ چلے گئے, پھر جا کے چوری وغیرہ کی, جب خزانہ لوٹ لیا, بادشاہ سب دیکھ رہا ہے. सब सब लूट मोर के सब जब इकट्ठे हुए, अब सब ने कहा कि भाई दोबारा कहाँ मुलाकात हुई, सबका एड्रेस ले लिया। सुबह हुई, बादशाह ने सीआईडी लगाई कि जाओ फला फला जगह जाओ, इन लोगों को उठा के लेके आओ। जब सीआईडी की वहां पे सबको लेके आई तो बादशाह के सामने सबको हाजिर किया, तो सब ने बहुत परेशान हुए और बादशाह ने कहा कि तुम लोगों ने शाही महल में चोरी की है और इसकी गवाह की भी जरूरत नहीं है, क्योंकि बादशाह खुद गवाह है इस जुर्म का। जल्लाद को हुक्म दिया कि सबको फांसी पे चढ़ा दो, सबको फांसी पे चढ़ा दो। लेकिन वो शख्स जिसने कहा था कि जो रात को अंधेरे में मैं किसी को पहचान लेता हूं और मैं उसको मैं दिन के उजाले में पहचान लेता हूं, जिसको रात को देख लेता हूं मैं तो दिन के उजाले में उसको पहचान लेता हूं, तो उसने कहा कि हुजूर अगर आप मुझे इजाजत दें तो मैं कुछ अर्ज करना चाहता हूं। बादशाह ने कहा कि हाँ बोलो। क्या कि हुजूर हमारी जितनी भी सलाहियतें थी, हमारी सलाहियतों ने तो हमें तो दार तक पहुंचा दिया है, मौत के गड़े तक पहुंचा दिया है, लेकिन अब आप अपना वादा पूरा करें, क्योंकि मैंने आपको पहचान लिया है, रात के अंधेरे में मैंने आपको देखा था, आप वही बादशाह हैं, हमारे सलाहियतों ने तो हमें दार तक पहुंचा दिया है और हमारी हलाकत यकीनी कर दी है, लेकिन अब आप अपना हुनर दिखाइए और अपनी दाढ़ी को हिलाइए ताकि हम जल्दी खलासी पा जाएं। जब बादशाह ने ये देखा तो बादशाह को रहम उसका यानी जोश में आया तो उसने सबको माफ कर दिया। मेरे शेख रहमतुल्लाह अलैह फरमाते थे कि जितने भी हुनर दुनिया के अंदर हैं, जो भी हो, चाहे डॉक्टर बन रहा हो, इंजीनियर बन रहा हो, यानी लॉयर है, जितने भी हुनर हैं ये हमारे हुनर कारामद नहीं होंगे। सिर्फ एक हुनर हमारा कारामद होगा कि दुनिया के अंधेरे में रहकर अगर हमने अपने अल्लाह को पहचान लिया है जो हकीकी बादशाह है, जिसने उस अल्लाह को पहचान लिया, अल्लाह के पास अपनी मारिफत अल्लाह के लेके चला गया, तो बस वही चीज उसके काम आएगी मेरे दोस्तों। तो मेरे शेख रहमतुल्लाह अलैह फरमाते थे कि हज़रत डॉक्टर अब्दुल हैसर रहमतुल्लाह अलैह फरमाते थे हया के हयात तो रोजा का क्या ऐशो गम, मुसाफिर रहे जैसे तैसे रहे। दुनिया में इंसान मुसाफिर बन के आया है और फिर अगर जैसी भी जिंदगी यहां गुजर जाए, जिंदगी गुजर जाए, लेकिन अल्लाह की नाफरमानी में जिंदगी नहीं गुजरनी चाहिए हमारी। दुनिया के एतबार से अगर हम कम दर्जे के रह गए, लेकिन दीन के एतबार से हमें आला से आला मुकाम हासिल करना चाहिए, क्योंकि फिर दोबारा दुनिया में नहीं आना। मेरे शेख रहमतुल्लाह अलैह तो अल्लाह उनकी कब्र को नूर से भर दे, वो उनका मलफूज हजरत मीर साहब रहमतुल्लाह अलैह ने अपने अशार में लिख दिया। फरमाते हैं कि जिस जहां से हमेशा को जाना, जिस जहां से हमेशा को जाना और कभी लौट कर फिर न आना, ऐसी दुनिया से क्या दिल लगाना, ऐसी दुनिया से क्या दिल लगाना। दोस्तों जो दुनिया में आया है वो चला गया है, वक्त मुकर्रर है, लेकिन ये देखिए कि क्या आए थे करने, क्या कर चले और क्या साथ लेके गए हम, आए थे किस काम को, क्या कर चले। तो हुमते चंद अपने सर पे धर चले, वहां से पर्चा भी ना लाए साथ में, यहां से समझाने को ले दफ्तर चले। दफ्तर के दफ्तर यहां से समझाने को कि अल्लाह ताला पूछेंगे हाँ मेरे बंदे बताओ जिंदगी कैसे गुजारी है तूने। तो जिस इंसान का दिल दिल बन जाता है तो अल्लाह ताला ऐसे कल्ब को खुशी से भर देते हैं। अला बिज़िक्रिल्लाह तत्मईन्नुल क़ुलूब, अल्लाह फरमाते हैं कि मेरी याद में दिलों को इत्मीनान हासिल होगा। आज हम इत्मीनान हासिल करते हैं मोबाइल से, फेसबुक से, यूट्यूब से। माँ है उसके पास अलग मोबाइल है, बाप है उसके पास अलग मोबाइल है, वो अपने कमरे में बैठी हुई है, बाप अपने कमरे में बैठा हुआ है, क्या खुराफात उस मोबाइल के अंदर चल रहे हैं और क्या क्या देखा जा रहा है। और फिर उसके ऊपर गजब वाला गजब, बच्चों को भी मोबाइल लेके दे दिया है ताकि बच्चों का टाइम पास हो और हमें आके डिस्टर्ब न करें, बच्चे उसके अंदर क्या ले रहे हैं। तो मेरे प्यारे दोस्तों, मेरे शेख रहमतुल्लाह अलैह फरमाते थे अगर हमारा दिल बन जाए तो हर चीज हमारी सुधर जाएगी। दिल बन जाए, दिल ऐसी चीज है कि इसके लिए मेहनत की जरूरत है। मेरे शेख रहमतुल्लाह अलैह फरमाते थे कि ये देखिए कि हमने कितने गुनाह छोड़े हैं, हमने कितने गुनाह छोड़े हैं, 6 months पहले जो हमारी हालत थी अब हमारी क्या हालत है जो 6 महीने पहले हमारी नमाज थी अब 6 महीने बाद हमारी नमाज में तरक्की हुई है जो 6 महीने पहले हमारी नजर की हिफाजत का मामला था अब हमारी नजर की हिफाजत कितनी हुई है तो अपना स्टॉक लेते रहें अपना जो है स्टॉक लेते रहें कि हमने कितनी तरक्की की दीन के अंदर मेरे कल्ब के अंदर जो शहवत की आग थी मेरे कल्ब के अंदर जो हसद की आग थी जो बदगुमानी थी जो गीबतें करता था उसमें कितनी तरक्की हुई है यानी कितना मुझे तौफीक हुई है उन चीजों को छोड़ने की मैं कितना छोड़ा मैंने उनको फिर हम समझेंगे कि हमने तरक्की कर ली है असल तरक्की तो ये है असल तरक्की दुनियावी तरक्की नहीं है तरक्की किसान करके यहां से चांद पे चला जाए तरक्की कितनी कर ली है उसने लेकिन असल तरक्की है कि इंसान इंसान बन जाए इंसान के अखलाक अच्छे हो जाएं गुनाह छूट जाएं अल्लाह ताला ने जो उसके ऊपर गुलामी यानी गुलाम बनाया है उस गुलामी के ऊपर अल्लाह ताला की विलायत का ताज रख ले फिर समझे कि तरक्की हुई है हमारी अल्लाह ताला फरमाते हैं अला इन औलिया अल्लाह ला खौफुन अलैहिम वला हुम यहज़नून इन औलियाहु इल्लल मुत्तकून मेरे कोई वली नहीं है मगर वो जो लोग जो गुनाहों को छोड़ते हैं गुनाह करते रहते हैं डकार भी नहीं लेते गुनाह पे गुनाह कर रहे हैं लेकिन कभी हिम्मत नहीं होती उसको छोड़ने की गुनाह पे गुनाह करते जा रहे हैं लेकिन ये देखते नहीं कि कितना हमें नुकसान उसका पहुंच रहा है हम गुनाह पे गुनाह करते जा रहे हैं अल्लाह की नाफरमानी पे नाफरमानी करते जा रहे हैं सुकून कहां से आएगा इत्मीनान कहां से हासिल होगा अल्लाह तो फरमाते हैं मेरी याद में मेरी फरमाबरदारी में सुकून और इत्मीनान है लेकिन हम गुनाहों में सुकून और इत्मीनान हासिल करते हैं अल्लाह की नाफरमानी में करते हैं गैर शरीयत तकरीबात पे जाते हैं जिस मजलिस के अंदर फोटोग्राफी शुरू हो गई नाफरमानी शुरू हो गई वहां से उठ के चले जाना वाजिब है अल्लामा शामी रहमतुल्लाह फरमाते हैं ला यजूजुल हुजूर इंद मजलिस फीहिल महजूर जिस मजलिस में अल्लाह की नाफरमानी शुरू हो गई है उससे फिरार इख्तियार करना वाजिब है वाजिब मुक्तदा हजरात को जाना नहीं चाहिए ऐसी मजलिस में लेकिन जो मुक्तदा नहीं है अगर कोई अलग से कमरा है जहां पे गैर शरी काम नहीं हो रहा तो वहां बैठ जाए वो लेकिन जिनको अल्लाह ने दीनी मनसब दिया है मुक्तदा है उनके लिए तो हरगिज ऐसी मजलिसों में जाना ही नहीं चाहिए तजर्बा यही है रिश्तेदार कहते हैं कि हमारी वहां पे हमारा जो शादी ब्याह होगी वहां कोई फोटोग्राफी नहीं होगी यानी कोई मखलूत नहीं होगा लेडीज और जेंट्स सब अलग अलग होंगे लेकिन तजर्बा यही हो रहा है कि फिर वहां जाके फोटोग्राफी शुरू हो जाती है क्यों जी जनाब आपने तो वादा किया था कि ये सब काम ये सब खुराफात नहीं होंगे क्या कहें जनाब हमारे अमेरिका से हमारा कजन आ गया लंदन से हमारी खाला आ गई है और जर्मनी से हमारी फूफी आ गई है अब उनको मना भी कर रहे हैं लेकिन फिर भी वो मना नहीं हो रहे तो ऐसी मजलिस में अगर गीबत मेरे शेख रहमतुल्लाह अलैह फरमाते थे और दूसरी सूरत यह है कि वहां दावत वलीमा है शादी है वहां गीबत शुरू हो गई आपने खाना भी निकाल लिया है और मुर्गी की टांग भी ले ली है उस वक्त गीबत शुरू हो गई सब खाना वहां से छोड़ के उठ के चले जाओ वहां पे सुनना भी हराम गीबत का करना भी हराम अलगीबतु अशद्द मिन अज़्ज़िना हमें अल्लाह को राजी करना मेरे प्यारे दोस्तों मखलूक की परवाह नहीं करना सारा जहां खिलाफ हो परवाह ना चाहिए सारा जहां खिलाफ हो जाए हमें इसकी परवाह नहीं है पेशे नजर तो मर्ज ये जाना ना चाहिए बंदे के सामने सिर्फ अल्लाह की मर्जी होनी चाहिए कि मेरा महबूब किस तरह मुझसे खुश हो जाए मेरे शेख रहमतुल्लाह अलैह फरमाते थे चुपके चुपके अल्लाह से दुआ भी कर लेनी चाहिए कि ऐ अल्लाह ऐसे काम की मुझे तौफीक दे जिससे आप खुश हो जाएं ऐ अल्लाह ऐसे जुबान अल्फाज निकालूं जिससे आप खुश हो जाएं ऐ अल्लाह ऐसी जगह देखूं जिससे आप खुश हो जाएं ऐ अल्लाह ऐसी जगह जाऊं जहां जिससे आप खुश हो जाएं हर पहलू उसकी जिंदगी का सिर्फ अल्लाह की रजा अल्लाह की खुशनुदी के ही यानी इर्द गिर्द घूमता रहता है वो तलाश में रहता है कि क्यों मैं ऐसा काम कर लूं मेरा अल्लाह मुझसे खुश हो जाए और बरक्स उन लोगों के जो दिखावा करते हैं सदका भी करेंगे कि भाई कोई देख रहा है नहीं देख रहा मुझे कोई नहीं देख रहा मुलतवी कर देंगे सदका मजमे में जाकर सदका देंगे हम सदका बॉक्स में डालने से पहले देखेंगे कोई देख रहा है हाँ देख रहा है फिर डाल देंगे ताकि लोगों को मालूम हो जाए कि बड़ा ही मुतसद्दिक आदमी है सदका देने वाला आदमी है ये ये मेरे दोस्तों दिखावा रिया ये है. एक तो ये है कि इंसान जो सदका देता है तो उसके दिल में ख्यालात आते हैं, वसवसा आता है. वसवसा रिया नहीं होता, वो रिया का वसवसा होता है, रिया हकीकी नहीं होता. जैसे कि इंसान समझता है कि मेरे दिल के अंदर ये वसवसा है, मेरे दिल में ये वसवसा घुसा हुआ है, हालांकि दिल के अंदर ये वसवसा नहीं होता, बाहर होता है. मक्खी बाहर बैठी होती है, आईने के ऊपर बैठी होती है, इंसान समझता है कि आईने के अंदर बैठी हुई है, हालांकि उसका अक्स होता है. तो रिया दिखाने का नाम है, देखने का नाम नहीं है, देखने का नाम नहीं है. आप अगर कितनी भी इबादत करें, सदका करें, तिलावत करें, जिक्र करें, आपकी नीयत नहीं है दिखाने की, बस बिल्कुल बेफिक्र होकर आप जो है अपने मामलात पूरे करते रहें. हमें दिखाना नहीं किसी को. जिस वक्त नीयत दिल में ये पैदा हो गई कि मुझे सजदा करते कोई देखे, मुझे सजदा करते कोई देखे, मुझे शेख की मजलिस में जाते हुए कोई देखे, मेरे यानी ऐसे हालात हों जो अच्छे अच्छे हालात हैं, लोगों के सामने वो मेरे हालात आए, तो ये क्या है? ये दिल के अंदर एक रिया दाखिल हो गई है और इंसान चाहता है कि लोग मेरे अच्छे अच्छी बातें लोगों पे जाहिर हो जाएं. हालांकि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया है, अल्लाहुम्मा जअलनी सगीरा फी आईनी व आयनिन नास कबीरा. ऐ अल्लाह मुझे मेरी निगाहों में मुझे छोटा दिखाइए मगर लोगों की निगाहों में मुझे बड़ा दिखाइए. तो इससे पता चलता है कि मतलूब अपनी निगाहों में छोटा बनना है, लोगों की निगाहों में छोटा नहीं बनना. अगर कोई शख्स अपने अमल को छोड़ देता है मखलूक के देखने की वजह से तो ये भी रिया होता है, क्योंकि आपने अपना अमल एक लोगों की वजह से, गैरुल्लाह की वजह से छोड़ दिया है. तो जिस तरह लोगों को दिखाना रिया है, लोगों के खौफ से अमल को छोड़ देना वो भी रिया है. इसलिए मेरे प्यारे दोस्तों, अमल हमने करते रहना है. जो हमारे शेख ने हमें वजीफा बताया हुआ है, मामूलात बताए हैं, उस पे पाबंदी से अमल करते रहें, नागा नहीं करें. जिक्रुल्लाह से रूह के अंदर ताकत पैदा होगी गुनाह छोड़ने की. मेरे शेख रहमतुल्लाह फरमाते थे, हकीमुल उम्मत फरमाते हैं कि जो लोग किसी अल्लाह से, अल्लाह वाले से ताल्लुक रखते हैं, अल्लाह अल्लाह करते हैं, जिक्र का एहतमाम करते हैं, तो उसके दिल में नूर पैदा होता है. जब उसको गुनाह करेगा तो फौरन उसको एहसास होगा कि मेरे दिल में अंधेरा आ रहा है. और जो शख्स अल्लाह अल्लाह नहीं करता, गुनाह पे गुनाह करता जा रहा है, तो उसको एहसास नहीं होगा. दबे लगे हुए मैकेनिक शॉप पे इंसान जो मैकेनिक होता है, ऐसा लिबास पहनता है उसमें 10-10 दबे लग जाए उसको एहसास नहीं होता. और जुम्मे के दिन इंसान ने सफेद लिबास पहना है, जरा सा दब्बा लग जाए तो उसको फौरन एहसास होता है. तो ऐसा दिल हमारा हो जाए कि जरा बराबर भी गुनाह का दब्बा लग जाए तो फौरन हमें तौबा की तौफीक हो जाए. ऐसे हमारे कल्ब की जो किबला है अल्लाह की तरफ हर वक्त 90 डिग्री रहे, जरा सा भी इन्हिराफ होने लगे वहां से तो दिल हमारा तड़पने लगे. अल्लाह ताला हमारे कल्ब को ऐसा बना दे. औलिया अल्लाह को जो अल्लाह कल्ब अता फरमाते हैं, अल्लाह हम सब को वो दिल अता फरमा दे. तो अपनी नजर में अपने आप को कमतर समझना है मेरे दोस्तों, और ये दूसरों की नजर में नहीं, क्योंकि अगर दूसरों की नजर में अगर हम हकीर बन गए तो दीन कैसे सीखेंगे वो लोग. इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तो अपने आप को ये समझते रहे. हकीमुल उम्मत रहमतुल्लाह अलैह फरमाते थे कि रोजाना मैं इस चीज का मुराकबा करता हूँ, ए अल्लाह मैं तमाम मुसलमानों से कमतर हूँ फिलहाल, तमाम मुसलमानों से कमतर हूँ फिलहाल, और तमाम काफिरों से और जानवरों से कमतर हूँ फिल माल, अंजाम के एतबार से मेरा हाथमा कैसे होने वाला है. जो भी लोग जो भी काम कर रहे हैं आजकल, किसी को हकीर नहीं समझे. कुछ काफिर को भी हकीर नहीं समझना जायज नहीं है. कुफर से नफरत करें, काफिर से नफरत करना हराम है. गुनाह से नफरत फर्ज है, गुनहगार से नफरत हराम है. इस तो मेरे प्यारे दोस्तों, मैं अर्ज कर रहा था कि अल्लाह ताला की याद में दिलों को चैन मिलता है. अगर हमारी जिंदगी में चैन नहीं है, हम गुनाह पे गुनाह करते जा रहे हैं, मालूम करें कि हमारी तौबा क्यों टूट रही है, क्यों टूट रही है. 10 साल से एक तालिबे इल्म है, हर साल फेल हो रहा है, तो मालूम तो करना चाहिए यार तुम क्यों फेल हो रहे हो, तहकीकात करो कहां तुम्हारे अंदर खामियां हैं, कहां तुम रास्ते से भटक रहे हो। तुम किसी लगता है कि इसने किसी टेढ़ी से दिल लगा लिया है और स्टडी की बजाय उसको स्टडी करता है जाके, किसी गैरुल्लाह से दिल लगा लिया है, किसी लड़की के इश्क में ये उबला हो गया है कि जो पढ़ाई का वक्त है वो जाके टेढ़ी के पास जाके बैठता है, अपने नफ्स को रेडी करता है, स्टडी कैसे करेगा वो। तो 10 साल से अगर मुस्तकिल फेल हो रहा है तो कोई तुम्हें दोस्तों वजह होगी ना। अगर हमारी तौबा बार बार टूट रही है तो हमें देखना चाहिए कि हमें कहां कोताही हो रही है, क्या हम उन असबाब के करीब जा रहे हैं क्या जो गुनाह के असबाब हैं जो हमारी तौबा को तोड़ रहे हैं, उस असबाब के पास रह रहे हैं। हाथी कितना बड़ा होता है, कितना उसको फख्र होता है अपने जिस्म पर, लेकिन जहां कीचड़ ज्यादा होता है वहां हाथी भी फिसल जाता है। दस कितना फख्र करे आदमी अपने तकवा पर कि मुझे मेरे अंदर बड़ा तकवा है, अल्लाह का शुक्र है मुझे कुछ नहीं होता। जहां गुनाह के असबाब होंगे वहां पे इंसान फिसल जाएगा। नफ्स तो है ना साथ लगा हुआ। मेरे शेख फरमाते थे शैतान को शैतान किसने बनाया, शैतान से पहले तो कोई शैतान था नहीं, शैतान को शैतान ने शैतान नहीं बनाया, शैतान को शैतान उसके नफ्स ने बनाया है। तो इतना बड़ा महादुष्य आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इन्ना अदा अदूबिक फी जंबैक, सबसे बड़ा दुश्मन तुम्हारे पहलू में है, सबसे बड़ा दुश्मन तुम्हारे पहलू में है। कौन है वो नफ्स है। भरोसा कुछ नहीं इस नफ्स से अम्मारा का ऐ जाहिद, अगर फरिश्ता भी ये हो जाए तो इससे बदगुमार रहना है। तो मेरे प्यारे दोस्तों अल्लाह ताला अपनी रहमत से हमारे दिल को बदल दे, हमारे दिल में अपनी मोहब्बत पैदा फरमा दे, अल्लाह वालों जैसे हालात अल्लाह हम सबको अता फरमा दे। अगर हमारी तौबा मुस्तकिल टूट रही है तो हमें जायजा लेना चाहिए कि क्यों हमारी तौबा टूट रही है। जो गुनाह हम कर रहे हैं उन गुनाह के करीब हम जा रहे हैं जिसकी वजह से हमारे नफ्स को गिजा मिलती है। नफ्स की गिजा क्या चीज है, गुनाह है। जिस तरह से एक इंसान जो है वो खाना खा के मोटा होता है, जानवर है वो भूसा खा के मोटा हो जाता है, नफ्स फूलता है गुनाह से। जैसे उसको गुनाह के कराएंगे तो नफ्स हमारा मजबूत होता जाएगा, रूह हमारी कमजोर हो जाएगी। रूह कमजोर होगी तो हमारा अल्लाह से ताल्लुक ढीला डाला हो जाएगा, अल्लाह से दूरी होगी तो जितना ज्यादा हम अल्लाह से दूर होते जाएंगे नफ्स के करीब होते जाएंगे। बुजुर्गों ने फरमाया कि जो जितना ज्यादा नफ्स के करीब होता है वो अल्लाह से दूर हो जाता है। और हमें तो अल्लाह ताला की हुजूरी चाहिए, अल्लाह ताला की हुजूरी चाहिए। गुनाह के अंदर तो जो अल्लाह वाले होते हैं वो शाक़े हक होते हैं, गुनाह के अंदर उनको मौत मालूम होती है, मौत मालूम होती है। मालूम हो जाए कि ये गुनाह का काम है और अगर गुनाह नहीं करूंगा तो मुझे बुखार आ जाएगा, गुनाह कर लूंगा मुझे मौत आ जाएगी। बुखार को बर्दाश्त कर लेंगे लेकिन मौत कबूल नहीं करेंगे, गुनाह नहीं करेंगे, अल्लाह को नाराज नहीं करेंगे। कहां जाएंगे अल्लाह को नाराज करके। मेरे दोस्तों निगाह अकरबा बदली, मिजाज दोस्ता बदला, नजर एक उनकी क्या बदली कि कुल सारा जहां बदला। जब अल्लाह की नजर बदल जाएगी तो हम जहां भी जाएंगे परेशान रहेंगे। आज टेंशन की, डिप्रेशन की, और कभी गुर्दे फेल हो रहे हैं, कभी ये कैंसर, कभी वो बीमारी, कभी ये बीमारी, क्या वजह मेरे प्यारे दोस्तों, अल्लाह से दूरी हो गई है, अल्लाह ताला को छोड़ दिया है। जो रास्ता तकवा का है उसको छोड़ दिया हमने और हमने लकवा का रास्ता इख्तियार कर लिया है। जब हम अल्लाह के रसूल के बताए हुए रास्ते को छोड़ देंगे और गैरों के रास्तों को अपना लेंगे तो फिर हमारी मंजिल कहां हमें मिलेगी, हम परेशानी रहेंगे ना। अल्लाह ताला मेरे शेख रहमतुल्लाह ने कि अल्लाह कब्र को नूर से भर दे, मेरे शेख रहमतुल्लाह ने फरमाते थे जिससे हैं आप खुश इस जहां में, जिससे हैं आप खुश इस जहां में, वो शबो रोज है गुलसिता में, देख कर मेरे अश्के नदामत, अब्र रहमत की बारिश जहां में। अल्लाह ताला जिस बंदे से राजी और खुश हो जाता है तो उसका क्या कहना मेरे दोस्तों, उसको दुनिया में ही जन्नत की ठंडी हवाएं महसूस होने लगती हैं। तेरे तसव्वुर में जाने आलम मुझ तक ये राहत पहुंच रही है, تیرے تصور میں جانِ عالم مجھ تک یہ راحت پہنچ رہی ہے کہ جیسے نزول کر کے بہارِ جنت مجھ تک پہنچ رہی ہے دنیا ہی میں اللہ کی رضا کے اندر اللہ کی خوشی کے اندر یہ خاصیت ہے کہ دنیا ہی میں اس کو جنت کی ٹھنڈی ہوائیں محسوس ہونے لگتی ہیں یہ معنی امیر گلشن جنت تو دور ہے عارف دل میں خالق جنت لیے ہوئے دور ہے جنت لیکن وہ ٹھنڈی ہوائیں جنت کی دنیا ہی میں محسوس ہونے لگیں گی اس کو واللہ کوئی شخص عمل کر کے میں عمل کر کے ہم سب لوگ عمل کر کے دیکھیں اللہ تعالیٰ کا کلام غلط نہیں ہو سکتا نبی کریم صلی اللہ علیہ وسلم کے الفاظ مبارک غلط نہیں ہو سکتے میرے پیارے دوستو جو راستہ ہمیں اللہ اور اللہ کے رسول نے بتایا ہے تقوی کا راستہ پرہیزگاری کا راستہ اس کو اختیار کریں اور جو دوسرے سارے راستے ہیں اس کو چھوڑ دیں ان راستوں کو اس میں فائدہ نہیں ہے ہمارا دنیا میں بھی نقصان ہے آخرت میں بھی نقصان ہے اور تقویٰ کے راستے میں فائدہ ہی فائدہ ہے دنیا بھی آباد ہوتی ہے قبر بھی آباد ہوتی ہے جنت بھی اس کی آباد ہوتی ہے اور جنت کے اندر سب سے بڑی نعمت ہوگی وہ دیدار الہی اللہ تعالیٰ کی زیارت نصیب ہوگی جنت میں ہر نعمتیں ہمیں مل جائیں گی میرے پیارے دوستو اس لیے میرے شیخ رحمت اللہ علیہ فرماتے تھے کہ تقویٰ کا راستہ آسان بھی ہے گناہ کرنا کام ہے کہ نہیں کام بھائی کام ہے نا اس کام کو چھوڑ دیں آرام سے رہیں بس رام رام نہیں کریں رام رام کیا مطلب بتوں کو نہیں پوجیں آپ بت کون ہیں دو قسم کے بت ہیں ایک تو یہ جو یہ مٹی کے بنے ہوتے ہیں پتھر کے بت بنے ہوتے ہیں اللہ نے پاک کر دیا کلمے کی برکت سے دوسرے بت کیا ہیں افرائیت من اتخذ الہہ اللہ تعالیٰ شکایت فرماتے ہیں اے محمد صلی اللہ علیہ وسلم آپ نے ان لوگوں کو دیکھا جنہوں نے اپنی خواہشات کو خدا بنا رکھا ہے خدا بنا رکھا ہے جس طرف چاہے خواہش چل پڑے کوئی نہیں دیکھا کہ میرے اللہ ناراض ہوں گے یا خوش ہوں گے یا ناراض ہوں گے جو دل نے کہہ دیا بس اس کی من بات مان لی ہے آج کل یہ عجیب طریقہ ہے ان لوگوں کا ذہن سازی کرنے کا کسی کے نہ مانو بس دل کی مانو یہ جگہ جگہ لکھا ہوتا ہے کسی کے نہ مانو بس دل کی مانو تو بھائی دل کس کی مانے دل پھر اللہ کی مانے دل کو اللہ کی منواؤ نا زبردستی منواؤ ورنہ خریت نہیں ہے دل جو ہے میرے شیخ رحمت اللہ علیہ فرماتے تھے کہ جب کسی ملک پہ حملہ ہوتا ہے تو سب سے پہلے جو بڑے بڑے وڈیرے ہوتے ہیں بادشاہ ہوتا ہے اس کو پکڑتا جا کے بادشاہ چھوٹے چھوٹے لوگوں کو نہیں پکڑتا تو جس وقت بندہ اللہ کو ناراض کرتا ہے تو اللہ تعالیٰ آنکھوں پہ عذاب نازل نہیں کرتے ورنہ اللہ تعالیٰ فوراً نابینا کر دے جو بد نظری کرے جو جھوٹ بولے اللہ تعالیٰ اس کی زبان فوراً کاٹ دے اللہ تعالیٰ اس کے گناہ کا عذاب برائے راست اس کے دل پہ نازل کرتے ہیں دل پہ اور جو اللہ کو خوش کرتا ہے تو اللہ تعالیٰ اس کے قلب کے اوپر سکینہ ہو الذی انزل السکینۃ فی قلوب المؤمنین کیا شان ہے اللہ کی اللہ فرماتے ہیں وہ ذات ہے جو مومن کے قلوب کے اوپر یعنی ان کے دلوں کے اندر سکینہ نازل کرتے ہیں سکون نازل کرتے ہیں اطمینان ان کو حاصل ہوتا ہے چٹنی روٹی میں بھی ان کو بریانی کا مزہ آتا ہے اور جھونپڑی کے اندر رہ رہے ہیں تو بادشاہ سے بڑھ کے مزہ آتا ہے خدا کی یاد میں بیٹھے جو سب سے بے غرض ہو کر تو اپنا بوریا بھی پھر ہمیں تخت سلیمہ تھا کیا والے میں دوستو اہل وفا کا بوریا تخت شہاں سے کم نہیں تخت شہاں سے کم نہیں اہل وفا میرے شیخ رحمت اللہ علیہ یہاں پہ گلستان جوہر میں خانقاہ میں بیان ہوا تھا بیماری کی حالت میں روتے ہوئے فرمایا کہ دوستو تم کو پتا ہے اہل وفا کون ہیں ارے اہل وفا معمولی چیز نہیں ہے معمولی لوگ نہیں ہیں یہ وہ لوگ ہیں جنہوں نے وفاداری کا عہد کیا ہوا اپنے اللہ کے ساتھ اے اللہ مر جائیں گے لیکن اے اللہ آپ کی نافرمانی اور آپ کے ساتھ بے وفائی نہیں کریں گے صحابہ کرام نے ایک دن میں 70-70 جانوں کا اپنے اللہ کے سامنے نذرانہ پیش کر دیا ہیں ان کے کوچے سے لے چل جنازہ میرا جان دی جن کی خوشی کے لیے اللہ کی رضا کے لیے انہوں نے اپنی جانوں کا نذرانہ پیش کیا تھا آج ہم کیا ہے صرف گناہ چھوڑنے کے لیے دوستو اللہ فرماتے ہیں گناہ چھوڑ دو بھائی اور گناہ کے اندر دیکھو آپ کو کسی سے محبت ہے تو آپ اس کی ناراضگی برداشت نہیں کر سکتے
अगर आप नाराजगी बर्दाश्त कर रहे हैं तो आप अपनी मोहब्बत में सादिक नहीं हैं। जब बंदा अल्लाह की नाराजगी बर्दाश्त कर रहा है तो अल्लाह की मोहब्बत में भी सादिक नहीं है। फिर ये कैसे दावे मोहब्बत की? मेरे दोस्तों, अल्लाह ने हमें औलिया अल्लाह जैसा यानी ज़ाहरी अता फरमाया है तो अल्लाह ताला अपने रहमत से हमें बातनी आमाल भी अपने औलिया अल्लाह जैसे और अपने प्यारों जैसे अता फरमा दे। ज़ाहरी का तो हमें लिहाज रखना चाहिए। तो मेरे शेख रहमतुल्लाह ये फरमाते थे कि जिसने अल्लाह के दर से अपना सर उठा लिया तो वह जहां भी जाएगा परेशान रहेगा। तो हमें अगर इत्मीनान हासिल चाहिए, सुकून कल्ब चाहिए, तो ये मादियात दुनिया के अंदर नहीं है। पैसों में सुकून नहीं है, सब जानते हैं। ये मालदार के अंदर सुकून अगर होता, मालों के माल के अंदर सुकून होता, खुदकुशी क्यों करते लोग? एसी के अंदर सुकून होता, क्यों खुदकुशी करते हैं? बड़े बड़े महल्लात के अंदर सुकून होता तो क्यों खुदकुशी करते हैं बादशाह फिर? अरे भाई, सुकून तो सिर्फ अल्लाह की याद में है। अल्लाह ताला फरमाते हैं मेरी याद मेरी तेरा मोहम्मद अहमद साहब रहमतुल्लाह अलैह क्या अजीब बात फरमाते हैं, तेरा जिक्र है मेरी जिंदगी, तेरा भूलना मेरी मौत है। तुझको याद करके मैं जी उठा, तुझे भूल करके मैं मर गया। तुझे याद करके मैं जी उठा, तुझे भूल करके मैं मर गया। बंदा जब अल्लाह को भूलता है, कैसे भूलता है अपने पालने वाले को? मेरे शेख फरमाते थे अल्लाह को इतना याद करो कि देखें, जब मछली दरिया के अंदर ऊपर ऊपर पानी में रहती है ना तो बेचैन रहती है, धूप गर्म पानी उसको बेकरार रखते हैं, पानी के अंदर भी है लेकिन धूप की शिद्दत की वजह से वो बेचैन रहती है। फरमाया कि वो लोग हैं जो अल्लाह को सिर्फ थोड़ा थोड़ा याद करते हैं। अल्लाह ताला फरमाते हैं ला यज़कुरून अल्लाह इल्ला कलीला। ये वो मुनाफिक लोग, अल्लाह से दूर लोग हैं जो अल्लाह को याद करते हैं, बहुत थोड़ा अल्लाह को याद करते हैं। और लेकिन जो अल्लाह के आशिक होते हैं, अल्लाह के दीवाने होते हैं, जो अल्लाह के वफादार होते हैं, तो वो ऐसी मछली नहीं होते जो ऊपर ऊपर की सतह पर रहती हों। वो गहरे दरिया के अंदर जो मछलियां होती हैं ना, वो होते हैं। वो यानी अल्लाह के कुर्ब के दरिया की गहराई की जो मछलियां होती हैं ना, वो है अहलुल्लाह। इनको जरा से पानी में मजा नहीं आता, इनके चारों तरफ पानी हो और पानी के अंदर बिल्कुल डूब जाएं, गर्क हो जाएं। जितना ज्यादा गहराई में जाते हैं ये मछली जाती है, उतना उसको सुकून मिलता है। अहलुल्लाह जितना ज्यादा अल्लाह को याद करके अल्लाह के दरिया कुर्ब की गहराई में चले जाते हैं, उतना ही उनको अल्लाह ताला की आगोश रहमत में मजा आता है। क्या हम अल्लाह की रहमत आगोश में आ गए हैं, इसलिए थोड़ा बहुत याद नहीं करते वो? अरे शाह अफगानी साहब रहमतुल्लाह अलैह अजीब आशिकाना इबादत करते थे। हमारे शेख रहमतुल्लाह अलैह सुनाते थे कि जिक्र भी करते थे, दरमियान में अल्लाह 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 का नारा लगाते थे, तिलावत ऐसी करते थे, सातों मंजिलें मुनाजात मकबूल की, कसीदा गुरदा और कितने पारे तिलावत फरमाते थे। क्या वजह है मेरे दोस्तों? इन अहलुल्लाह को अल्लाह की याद में कुछ तो मजा मिलता था, कुछ तो था। असल में हमारी रूह जो है ना, हमने दुनिया के कामों को तरजीह दी हुई है और हमने अपनी रूह को यानी ऐसी ग़िज़ाएं दी हुई हैं कि जिससे हमारा जो अल्लाह ताला का ताल्लुक है वो ढीला हो जाता है। उसको उतना ही दें जितनी जरूरत है। हाँ, नफ्स को उतना ही खिलाना चाहिए जितनी जरूरत है, लेकिन रूह को खूब अपने अल्लाह की याद का उसको ग़िज़ा देनी चाहिए। खूब अल्लाह को याद करना चाहिए, इतना याद करे अल्लाह ताला को कि बस अल्लाह ताला को यानी बगैर याद किए हुए चैन ही न मिले इंसान को। जिस तरह के इंसान बगैर खाने के उसको इत्मीनान नहीं हासिल होता, चैन नहीं मिलता उसको, है ना, भूख लगती है तो परेशान हो जाता है। तो हमारे अल्लाह को इतना याद करे, कम से कम जो जिक्र बताया हुआ है शेख ने भाई, उसको तो पूरा करना चाहिए ना। जिक्र 100 दफा तस्बीहात अल्लाह अल्लाह की है, 100 दफा जो है वो इस्तिग़फ़ार, दुरूद शरीफ, ला इलाहा इल्लल्लाह 100 दफा पढ़ना क्या मुश्किल है मेरे प्यारे दोस्तों? मुनाजात मकबूल एक मंजिल नहीं, चंद दुआएं पढ़ लें, कुरान पाक की तिलावत है, चंद सफ़े ही तिलावत कर लें کچھ تو پتا چلے نا کہ اللہ تعالیٰ کے ساتھ تعلق ہے, ہم اللہ کے دیوانے ہیں, اللہ سے محبت کرنے والے ہیں. جتنی ہمت ہو, جتنی استطاعت ہو, اتنا تو کریں میرے دوستو. میرے شیخ رحمت اللہ علیہ فرماتے تھے, جو کرتا رہے گا تو اللہ تعالیٰ کا جتنا زیادہ اللہ کی عبادت کرتا رہے گا, اللہ کا قرب اس کو حاصل ہوتا رہے گا. اور اللہ تعالیٰ اپنی رحمت سے ہمارے دل کو صحیح معنی میں دل بنا دے. دل جو ہے اللہ تعالیٰ سے فریاد کر سکتے ہیں, ہمارے اختیار میں نہیں ہے. اللہ تعالیٰ اپنی رحمت سے ہمیں اپنی محبت عطا فرما دے, اور اپنا جو اولیاء اللہ کو جس کیفیات اور جو درد دل اور جو ان کو اے اللہ عشق باری کی نعمت اور بے قراری کی جو نعمت, اے اللہ جو ان کو آپ درد دل کی نعمت عطا فرماتے ہیں, اے اللہ جو آپ کے بغیر جو بے چین رہتے ہیں ہر وقت جب تک کہ وہ آپ کو یاد نہیں کر لیتے, اے اللہ ہمارے قلوب کو ایسا بنا دے, بے قرار کر دے, اے اللہ مجبور محبت کر دے. اے اللہ اپنی رحمت سے ہمیں ہر گناہ کے اندر موت معلوم ہو اور آپ کی فرما برداری کے اندر ہمیں حیات محسوس ہو. اے اللہ ہر گناہ کے جتنے بھی کام ہیں گندے ناپاک, یا اللہ پیشاب پیخانے سے بدتر اس سے نفرت دل میں پیدا فرما دیجئے. اے اللہ آپ کی چھوٹی سی چھوٹی نافرمانی کے لیے دل میں نفرت پیدا فرما دیجئے. اے اللہ اپنی رحمت سے ہم تو مجبور ہیں, لیکن اے اللہ آپ تو مجبور نہیں ہیں. اے اللہ اپنی رحمت سے آپ کریم ہیں, ہم نالائق ہیں. اے اللہ ہم نالائق تو اپنے گناہوں کی گٹھری لے کے آپ جیسے کریم اور لائق مولا کی بارگاہ میں حاضر ہوئے ہیں. اے اللہ اپنی رحمت سے ہم جیسے نالائقوں کو لائق بنا دیجئے, کرم فرما دیجئے, اپنی محبت کی لازوال دولت عطا فرما دیجئے. اے اللہ اپنی رحمت سے اپنی محبت عطا فرما دیجئے, حضور صلی اللہ علیہ وسلم کی محبت عطا فرما دیجئے, ہمیں بھی, ہماری اولاد کو, گھر والوں کو, اے اللہ, اور ہمارے جو رشتہ دار ہیں, عزیز و اقارب, ان کی اولاد کو, گھر والوں کو, متعلقین کو, یا اللہ جو بھی آتا ہے, یا اللہ جو بھی آپ, یا اللہ دین کی باتیں سن رہے ہیں, جو موجود ہیں, جو غائب ہیں, یا اللہ کسی ایک کو بھی محروم نہ فرمائیے. اے اللہ آپ جانتے ہیں تو ہم تو بہت نالائق ہیں, لیکن اے اللہ آپ کے پیاروں کا دامن تھاما ہوا ہے, ہمارے گمان میں وہ آپ کے پیارے ہیں, ہمارے مشائخ اہل اللہ, اللہ آپ کے پیارے ہیں وہ. اے اللہ ان کے دامن کی لاج رکھ لیجئے, ان کے ہاتھ کی لاج رکھ لیجئے. ہم سب کو اے اللہ اپنی محبت عطا فرما دے, گناہ سے نفرت شدیدہ دل میں پیدا فرما دیجئے. اے اللہ اپنی رحمت سے زمانہ ہو گیا, فضل فرما دیجئے, اپنی محبت دے دیجئے. اے اللہ, اے میرے پیارے اللہ, آپ کو اپنی رحمت کا صدقہ, اے اللہ آپ کو اپنی فضل کا صدقہ, اور آپ کو رحمت اور فضل سے آپ کی مشیت مانگتے ہیں. اے اللہ اپنی رحمت سے دل بدل دیجئے ہمارا. اے اللہ جو اولیاء اللہ کو, اپنے پیاروں کو, عشاق کو, اے اللہ جو درد دل عطا فرماتے ہیں, جو اشک بار آنکھیں عطا فرماتے ہیں, تڑپتا ہوا دل عطا فرماتے ہیں, ان کے جو اخلاق ہیں, ان کے جو گفتار ہے, ان کی رفتار ہے, اے اللہ جتنی بھی آپ نے اوصاف ان عشاق کی بیان فرمائی ہے, اے اللہ ہم سب کو وہ نعمتیں عطا فرما دیجئے. اے اللہ اپنی رحمت سے اگر ہم آپ کا نہ بھی بننا چاہیں تو زبردستی ہمیں اپنا بنا لیجئے. اے اللہ ہم تو نادان ہیں, جس طرح نادان بچے ہوتے ہیں, وہ مٹی کے کھلونے بناتے ہیں, اسی کو سب کچھ سمجھ لیتے ہیں. اے اللہ ہم مٹی کے کھلونوں پہ مر رہے ہیں. اے اللہ ہم نہیں جانتے کہ آپ کی محبت کی کیا قیمت ہے, آپ سے تعلق کی کیا قیمت ہے, اور آپ کے ساتھ بے وفائی کے کیا نقصانات ہیں. اے اللہ اپنی رحمت سے ہمیں بھی وہ مزہ چکھا دیجئے. اے اللہ وہ مزہ جو اے اللہ آپ کے اپنے پیاروں کو چکھایا تھا, جس کے بعد انہوں نے جانیں بھی دے دی اپنی. اے اللہ انہوں نے اپنی جانیں آپ پہ قربان کر دی, ان کی روحوں کو کیا مزہ آپ نے عطا فرمایا تھا. اے اللہ اپنی رحمت سے ہماری بھی جانوں کو مزہ عطا فرما دیجئے، اے اللہ اپنی رحمت سے کسی کو محروم نہ فرمائیے، آپ جانتے ہیں کہ آپ کے لیے یہ دین کی باتیں سنانے کی اللہ آپ توفیق عطا فرماتے ہیں، اے اللہ اس کو قبول فرما دیجئے، اے اللہ قبول فرما لیجئے، حاضرین کو قبول فرما لیجئے، سنانے والے کو قبول فرما لیجئے، غائبین کو، غائبات کو، جو بھی سن رہا ہے اللہ اپنی رحمت سے کسی ایک کو بھی محروم نہ فرمائیے. اے میرے پیارے اللہ، آپ صلی اللہ علیہ وسلم کی ہر سنتوں پہ عمل کی توفیق عطا فرما، اور جتنے بھی بیمار ہیں سب کو شفا عطا فرما. میرے شیخ کو اللہ سلامت رکھیے، ان کی جتنی بھی حاجتیں ہیں پوری فرما دیجئے، جو بیمار ہیں ان کو شفا عطا فرما دیجئے. اے اللہ جو ہمارے مشائخ چلے گئے ہیں ان کی قبروں کو نور سے بھر دیجئے، ان کے نقش قدم پہ ہمیں چلنے کی توفیق عطا فرما. اے میرے اللہ اپنی رحموں سے ہم سب کو وہ نعمتیں عطا فرما دیجئے جو آپ اپنے پیاروں کو دیتے ہیں. اللہم انی اسألک من خیر ما سألک منہ نبیک محمد صلی اللہ علیہ وسلم واعوذ بک من شر ما استعاذ منہ نبیک محمد صلی اللہ علیہ وسلم انت المستعان علیک البلاغ ولا حول ولا قوة إلا بالله وصلى الله تعالى على خير خلقه محمد وآله وصحبه أجمعين برحمتك يا أرحم الراحمين.